الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين آمنوا أشد حبا لله وقال رسول الله صلى الله تعالى عليه وسلم اللهم إني أسألك حبك وحب من يحبك والعمل الذي يبلغني حبك اللهم اجعل حبك أحب إلي من نفسي وأهلي ومن الماء البارد أو كما قال عليه الصلاة والسلام صدق الله العظيم وصدق رسوله النبي الكريم. مرشد حضرت مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتہ العالیہ حضرت والا نے فرمایا کہ ایک بزرگ تھے, وہ اللہ تعالی سے دعائیں مانگا کرتے تھے, اللہ مجھ کو اپنی محبت عطا فرما دیجیے. لوگ یہ کہا کرتے ہیں کہ صاحب اللہ تعالی کو تو ہم نے دیکھا نہیں ہے, بغیر دیکھے اللہ تعالی سے محبت کریں کیسے؟ مرشد نے فرمایا کہ دیکھو حکیم الامت مجدد ملت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ طرف سے ایک صاحب نے یہ بات کہی کہ حضرت جب ہم اللہ تعالی کو ہم نے دیکھا نہیں ہے تو بغیر دیکھے اللہ تعالی سے کیسے محبت کریں. ملت مجدد ملت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ نے فرمایا یہ کوئی دلیل نہیں ہے کہ جس چیز کو دیکھا نہ ہو اس سے محبت ہو نہیں سکتی. حضرت دیکھے بغیر کیسے محبت ہوگی؟ فرمایا اگر آپ کہیں جا رہے ہیں, آپ کو ایک ڈاکو مل گیا, وہ آپ کی جان لینا چاہتا ہے, آپ اپنی جان اسے دیں گے؟ جان لینے دیں گے؟ انہوں نے کہا نہیں حضرت. کیوں؟ حضرت جان سے محبت ہے, جان بچانے کے لیے جان لڑا دوں گا, جان بچانے کے لیے جان لڑا دوں گا. اب حضرت تو عجیب فرمائے کہ آپ نے اپنی جان کو دیکھا ہے, جان کو بچانے کے لیے آپ جان لڑائیں گے, کیا آپ اپنی اس جان کو دیکھا ہے؟ کہنے لگے نہیں. جان کیوں بچائیں گے؟ حضرت جان سے محبت ہے. فرمایا جب آپ نے اپنی جان کو دیکھا نہیں محبت کیسے ہوگی؟ کہ آپ کہتے ہیں کہ بغیر دیکھے کسی چیز سے محبت کیسے ہو سکتی؟ اب بات سمجھ میں آ گئی, یہ اللہ والوں کے علوم ہیں کہ مشکل سے مشکل بات کو ایسے حسین پیرائے میں اور خوبصورت مثال خوبصورت انداز سے بات سمجھا دینا. حضرت نے یہ بات سمجھا دی. ہمارے ایک عالم دوست وہ یہی مضمون پیش کر رہے تھے, تو انہوں نے کہا کہ دیکھو ایک آدمی ہے, اس کا ہر سال کہیں نہ کہیں گھومنے گیا ہے کہ چلو ہم گرمیوں کے مہینے میں کہیں گھومنے کو جائیں گے. اب ایک آدمی مان لیجئے کشمیر گیا اور وہاں جا کر اس نے اب جو کشمیر کا حسن دیکھا, آ کر کہنے لگا کہ اپنے دوستوں میں بیٹھا تو کہیں بتانے لگا کہ ارے صاحب کیا حسن ہے وہاں کا, کیا نظارے ہیں, کیسی خوبصورتی ہے, کیسے حسین مناظر ہے جو اللہ تعالی نے پیدا فرمائے. اسی لیے میرے مرشد یہ بھی فرماتے ہیں کہ جو ان خوبصورت مناظر کا خالق ہے وہ خود کتنا خوبصورت ہوگا, اس نے یہ حسین مناظر پیدا فرمائے वो खुद कितना खूबसूरत होगा। अब उसने अपने जब दोस्तों में ये तज़किरा किया कि जनाब फला इलाका बड़ा खूबसूरत, अब सुनते जब ऐसा है, एक तरफ पहाड़ है, नीचे दरिया बह रहा है, दरिया का शोर है, हरियाली है, अजीब मंजर है, कभी कभी सूरज निकलता है, परिंदे हैं, बस नक्शा और खाका बना रहा है, वो नक्शा खींच रहा है और ये खाका बनाता जा रहा है। अब इसने खाका बनाकर आखिर में नतीजा ये निकाला कि अब जो मैं छुट्टियां होगी मैं भी कश्मीर जाऊंगा। क्यों? सिर्फ सुनने की वजह से। तो पता ये चला कि जब इंसान किसी ऐसे शख्स के पास बैठे कि जिसको उस चीज की मार्फत हासिल हो, तो मार्फत के नतीजे में यानी उसकी पहचान, उसने उससे फायदा उठाया हो, तो उसके नतीजे में जो उसके पास बैठने वाले उनको उस चीज से मोहब्बत हो जाती है बगैर देखे। फकीर इसी मिसाल को इसी अंदाज से समझाता है कि एक आदमी है, वो कहे कि अरे जनाब तुम शादी करना चाहते हो, एक लड़की है बड़ी खूबसूरत है, क्या बाल है उसके, क्या आंखें हैं उसकी, क्या गाल हैं, क्या नाक है, क्या होंठ, क्या हुस्न का पैकर है, हूर परी मिसले हूर है, साफ क्या बताएं, बस उसके लहजे की खनक और उसकी हिरनी जैसी चाल, उसकी आंखें, उसकी अदाएं, अरे साहब अभी उस हसीना को मैंने भी नहीं देखा। लेकिन तज़किरा करने से आप लोगों के चेहरे पर मुस्कुराहट आ गई, पता चला इतना तज़किरा किया, अगले दिन सुबह आए तो आंखें लाल, पूछा भाई खैरियत क्या बात है, कहा बस क्या बताएं, रात भर उस हसीना के खाके में मशगूल रहे, नींद ही नहीं आई। अरे भाई कैसे, तुमने तो देखा ही नहीं उसको। कहा क्या बताए, जो तुमने देखा है और जो तुमने नक्शा बताया, उस नक्शे ने हमारी नींद उड़ा दी। तो देखिए एक लैला जिसको देखा नहीं है, उसके तज़किरे से इंसान का दिल उधर मशगूल होता है, चेहरे पर मुस्कुराहट आ जाती है, यहां तक के बड़े मियां भी इस बात पर तैयार है, चलो मैं भी कुछ रिश्ता भेज दूं दूसरी शादी के लिए, बगैर देखे अब उसका यह आलम है, उस पर ये कैफियत तारी है। कुछ दिन पता चला, कहता यार मैंने तो उसे देखा नहीं लेकिन मैं तो उसके इश्क में गिरफ्तार हो गया। अरे भाई तुम इतने अकल आले आदमी हो, बगैर देखे कैसे गिरफ्तार हो गए? तो पता ये चला कि बताने का अंदाज, गुफ्तगू करने का अंदाज और बाखबर के पास बैठने से वो चीज और वो कैफियत मुंतकिल हो जाती है। मोहब्बत की खासियत है। तो मेरे प्यारे दोस्तों, जिस तरह से इन चीजों से बगैर देखे मोहब्बत हो जाती है, ऐसे ही अल्लाह ताला जिसको हमने देखा नहीं है लेकिन जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखा, साहबा ने उन आंखों को देखा कि जिन आंखों ने अल्लाह ताला को देखा, दादीदा आंखों को देखा। अब साहबा के अंदर वो मोहब्बत की कैफियत मुंतकिल हो गई, क्योंकि अल्लाह ताला की मोहब्बत जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जामो मीना से जिन्होंने पी, अल्लाह ताला की मोहब्बत की शराब जो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जामो मीना से जिन्होंने पी, वो मस्त हुए और ऐसी मस्ती उनको मिली, अब कयामत तक ऐसी मस्ती अल्लाह ताला के कुर्ब की हासिल की नहीं जा सकती, क्योंकि वो जामो मीना नहीं है। शराब तो मौजूद है, वो शराब, लेकिन उसके वो बर्तन जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम की सोबत से सहाबा को हासिल होते थे, वो चीज नहीं है मेरे दोस्त। इसलिए सहाबी तो नहीं बन सकता لیکن صحابہ کی صحبت سے پھر تابعی تبع تابعی اور یہی سلسلہ چلا رہا ہے کہ وہ انسان جب صحبت اہل اللہ میں بیٹھتا ہے، اللہ والوں کی صحبت اختیار کرتا ہے، تب اسے پتا چلتا ہے کہ ہاں یہ جو شراب اس کے پاس مل رہی ہے، اس شراب کے اندر جو بو آ رہی ہے، جو ذائقہ ہے، یہ بو اور ذائقہ بتاتا ہے کہ یہ 1400 برس پرانی شراب ہے۔ یہ بو اور ذائقہ میرے پیارے دوستو، کوئی انسان چکن کڑھائی کا ذائقہ لکھ دے لیکن سمجھ نہیں سکتا، کیونکہ ذائقہ لکھا ہی نہیں جا سکتا کہ اس چیز کا ذائقہ ہوتا کیسے ہے۔ جس زبان سے یہ چکھتا ہے، اس زبان سے بھی اس ذائقے کو بیان نہیں کر سکتا، ہاتھ سے اس کو لکھ نہیں سکتا، سمجھا نہیں سکتا۔ یہ وہ چیز ہے جو سمجھائی تو نہیں جا سکتی، لیکن جس کو اللہ تعالیٰ سمجھا دے بس اس کی سمجھ میں آ جاتی ہے۔ سمجھانے کی چیز نہیں ہے، لیکن اللہ تعالیٰ اپنا فضل اور کرم فرما دے تو یہ سمجھ میں آ جاتی ہے۔ مولانا شاہ محمد احمد صاحب پرتاپ گڑھی رحمت اللہ علیہ میرے شیخ کے مشائخ میں سے ہیں۔ دیکھیے قریب اور قریب ہو جائیں، قریب قریب بیٹھے ہیں، بالکل جڑ جائیں، آپ لوگ ادھر بیٹھ جاؤ اس کونے میں، ہاں آپ دونوں ادھر بیٹھ جاؤ، آپ بھی چلیے، اور آپ سامنے بیٹھے۔ عجیب ہے جو داڑھی والے ہیں، یعنی جن کی بڑی داڑھی ہے بڑے عمر کے، وہ پیچھے بیٹھتے ہیں، اور وہ لڑکے جن کو منع ہے وہ سامنے بیٹھ جاتے ہیں۔ جن کو سامنے بیٹھنا چاہیے وہ پیچھے، اور جن کو پیچھے بیٹھنا چاہیے وہ سامنے بیٹھتے ہیں۔ جو زبان اس ذائقے کو پیش کر نہیں سکتی، سمجھ تو سکتی ہے کہ یہ زبان کا یہ ذائقہ ہے، لہذا اللہ تعالیٰ نے ہماری زبان پہ ایسا ذائقہ رکھا، ہماری آنکھیں بند ہو، ہمارے منہ میں سیب ڈالا جائے، ہم بتا دیں گے یہ سیب ہے، کیلا ڈالے پتا چلے گا جی کیلا ہے، روٹی رکھے پتا چلے گا جی روٹی ہے، ہم فوراً بتا دیں گے یہ فلاں چیز ہے۔ کیوں؟ اللہ تعالیٰ نے زبان کے اندر یہ ادراک رکھا، ذائقے کا ادراک رکھا، اس کے اندر جو حساسیت ہے وہ ذائقے کو بتاتی ہے، لیکن اس ذائقے کو لکھا نہیں جا سکتا۔ لہذا اللہ تعالیٰ کی محبت کی جو شراب، یہ وہ چیز ہے میرے پیارے دوستوں کہ جس کو سمجھایا نہیں جا سکتا، یہ وہ چیز ہے جو سینے سے سینے میں منتقل ہوتی ہے۔ اولیاء اللہ نے اپنے بزرگوں کی صحبت میں بیٹھ کر اللہ تعالیٰ کی محبت کی اس شراب کو، جو کہ جناب رسول اللہ صلی اللہ تعالی وسلم کو اللہ تعالیٰ نے عطا فرمائی، جو صحابہ کے ذریعے سے امت کے اندر منتقل ہوتی چلی جا رہی ہے، جو سینوں سے سینوں میں ہے میرے دوستوں، یہ کتابوں سے نہیں ملتی، کیونکہ کتابوں میں اس کا ذائقہ آ نہیں سکتا۔ ادا دیکھیے، نماز کا طریقہ تو کتابوں میں لکھا ہوا ہے، لیکن نماز پڑھنے سے جو کیفیت ہوتی ہے وہ لکھا ہے طریقہ، آ ہی نہیں سکتا، الفاظ اس کو پیش نہیں کر سکتے۔ مولانا جلال الدین رومی رحمت اللہ علیہ فرماتے، میرے مرشد نے فرمایا، بوئے آ دل پر چو پرا بھی شبد، میرے اس محبوب کی خوشبو جب اڑ کر مجھ پر میرے پاس آتی ہے اور اس خوشبو کو میں سونگتا ہوں تو اس کی لذت اور مزہ ایسا ہے کہ ای زباں جملہ حیران بھی شرط، ساری دنیا کی جو زبانیں ہیں وہ ہاتھ جوڑ کر، دست بستہ ہاتھ جوڑ کر اپنی عاجزی کا اقرار کرتی ہے کہ اس اللہ تعالیٰ، اس محبوب کی محبت کو ہمیں زبان محدود سے اس غیر محدود مولا کی محبت اور عظمت اور ذائقے کو پیش کر نہیں سکتے۔ بوئے آ دلبر آہ چوپر رامی شوت، اس محبوب، اس دلبر کی خوشبو جب اڑ کر آتی ہے تو یہ زباں جملہ حیرامی شبد، تو یہ زبان دنیا کی جتنی لغتیں ہیں، لاکھ اس میں کتنی فصاحت و بلاغت ڈال دے، لیکن میرے دوستو اس کیفیت کو پیش نہیں کیا جا سکتا، وہ کیفیت جو اللہ تعالیٰ اپنے عاشقوں کے قلوب کو عطا فرماتے ہیں۔ جبکہ اللہ تعالیٰ کی ذات غیر محدود ہے، ہم محدود چیزوں کی کیفیت نہیں بتا سکتے۔ ایسے گوشت کھانے میں ایک لذت اور مزہ ہے، ذرا وہ کھانے کی لذت کو لکھ کر دکھائے، कलमकार उसे कहा जाए कि जनाब आप तो गए, वो बताए आजिज है, बता नहीं सकते। अब देखिए ना, हमारी जबान पर रोटी रखी जाए और सेब रखा जाए और दोनों को साथ में डाल दें, फिर भी हमें पता चल जाएगा। अब पूछेंगे जनाब आपको पता कैसे चलता है कि अब रोटी अब जबान है, बता सकता है? तो ऐसे ही अल्लाह ताला की मोहब्बत मेरे दोस्तों, ये बता तो नहीं सकता क्या है, लेकिन उसकी अलामात है, उसके खुद पता चलेगा। आ हकीम उल उम्मत मुजद्दिद मिल्लत हजरत मौलाना शाह अशरफ अली शाह थामी रहमतुल्लाह अलैह से ख्वाजा अज़ीज़ हसन महज़ूब रहमतुल्लाह अलैह अंग्रेजी दान थे, डिप्टी कलेक्टर थे, लेकिन हकीम उल उम्मत के सोबत के असर यह हुआ कि उलमा के शेख बने। इसलिए हमारे बुजुर्गों ने फरमाया जो अपने शेख और मुर्शिद पर फिदा होता है अल्लाह ताला उसको खास शान और अता फरमाते हैं। मुर्शिद की मोहब्बत और शेख की मोहब्बत इस रास्ते के तमाम मकामात की कुंजी है। अल्लाह ताला के कुर्ब के जितने मकामात हैं उसकी कुंजी यह मोहब्बत शेख है। जिसको अपने शेख से जितनी मोहब्बत होगी अल्लाह ताला की मोहब्बत उतनी ज्यादा अता होगी उसको। ख्वाजा अज़ीज़ हसन महज़ूब रहमतुल्लाह ने पूछा कि हजरत कोई अल्लाह वाला बन जाता है तो क्या उसको पता चल जाता है? अरे हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह हजरत ने फरमाया कि ख्वाजा साहब जब आप बालिग हो गए थे आपको पता चल गया था या दोस्तों से पूछना पड़ा था? कहीं आप बताओ कि मैं बालिग हुआ कि नहीं हुआ? तो जो बालिग होता है उसको खुद पता चलता है या दूसरों से पूछना पड़ता है? तो जिस तरह से बुलूगत एक कैफियत है, जिसका साहिब बुलूगत को यानी बालिग को जिसका खुद पता चल जाता है, उसी तरह से मेरे दोस्तों अल्लाह ताला की मोहब्बत एक कैफियत है, जिसको ये मोहब्बत हासिल होती है उसको भी पता चलता है। कि जब दरिया में पानी ना हो, दरिया में पानी ना हो, अब दरिया क्या कर रहा है? खाक उड़ा रहा है, मिट्टी उड़ा रहा है। ये अलामत इस बात की है, दरिया में मिट्टी उड़ना अलामत इस बात की कि पानी नहीं है। क्या को पता नहीं है? लेकिन मेरे दोस्तों जब पानी आता है तो दरिया को खुद पता चलता है और अब मिट्टी नहीं उड़ेगी। अतः इसी तरह फरमाया कि हसीनों पर मरना, इन मरने वालों पर मरना, क्योंकि हर लड़का हर औरत उसका अंजाम मौत है। मेरे मुर्शिद फरमाते हैं कि मैं बताऊं कि दुनिया में शय क्या मिली, मैं बताऊं कि दुनिया में शय क्या मिली, कोई मजनू मिला कोई लैला मिली। इसी में हर शख्स अपनी जिंदगी लगा रहा है, अपनी जिंदगी को बर्बाद कर रहा है। मैं बताऊं कि दुनिया में शय क्या मिली, कोई मजनू मिला कोई लैला मिली। और मीर दुनियाए फानी में हर सू मिली, मीर दुनियाए फानी में हर सू मिली, इस फानी दुनिया के अंदर क्या मिला? चाहे बादशाहत हो, चाहे वजारत हो, चाहे माल दौलत हो, चाहे शामी कबाब खाने पीने की दुनिया हो, चाहे फूल और रंगों की दुनिया हो, हर चीज फानी है मेरे दोस्त। तो इस फानी चीजों पर जो मरता है उसको सिवाय परेशानी और बेचैनियों के कुछ नहीं मिलता। भाई इधर बैठे, इस तरफ आके बैठे आप हजरात भी, इधर आके बैठे, बयान का वक्त होता है तो सामने बैठना चाहिए। आप लोग भी इधर आ जाए, करीब करीब बैठ जाए। ऐसा इन फानी चीजों पर मरने वाले को सिवाय बेचैनी और परेशानी के कुछ नहीं मिलेगा। वजह इसकी क्या है? वजह इसकी है कि जिस चीज पर ये मर रहा है वो आर्दी चीज है, जुदा होने वाली है। जैसे बादशाहत है, बादशाहत भी आर्दी है। पहली बात तो अपोजिशन इसके पीछे लगी हुई है इसकी बादशाहत को छीनने के लिए। आह क्या आर्दी चीज है! फिर अपोजिशन का डंडा इसे चैन से बैठने नहीं देता, ये अलग बेचैनी है। उसको हर वक्त एक खौफ सवार है कि मेरी बादशाहत, मेरी सदारत, मेरी वजारत मुझसे छिन ना जाए। हर वक्त उसको ये खौफ लगा हुआ है। यही माल दौलत का आलम है, کہ انسان مال و دولت جمع کرتا ہے لیکن ہر وقت اس کو یہ خوف ہے کہ میرا مال و دولت مجھ سے کوئی چھین نہ لے، تو آئے اور میرے مال و دولت کو مجھ سے چھین کر لے جائیں، یہی خوف اس کو لگا ہوا ہے کہ یہ فانی ہے، یہ ابھی نماز نہ پڑھیں. بات سنیں، بیان ہو رہا ہے نا یہاں پر، باہر نماز پڑھ لیں، باہر نماز پڑھ لیں باہر اگر ضروری ہے تو. ایسا فانی چیزیں ہیں، اس کو یہ اس فانی چیز کی وجہ سے اس کو یہ گھبراہٹ ہے، یہ چیز ابھی سے اس کو خوف ہوتا ہے چھین نہ لے کوئی مجھ سے، اس گھبراہٹ کی وجہ سے. اب بتائیے پریشانی، اس کو ان چیزوں سے سکون ملے گا جبکہ اس کو خوف ہے چھن جانے کا، عارضی چیز ہے نا، چھن جانے کا خوف ہے. لہذا اب پھول پر مرا، صبح پھول کیسا کھلا ہوا، شام کو مرجھا گیا، رنگ عارضی. جن حسینوں پر مر رہا ہے ان کا حسن عارضی، جن کی جوانی میں پاگل ہوئے ہیں، جن کو دیکھ دیکھ کر اپنی ایمان کو برباد کر رہے ہیں، اپنی جوانی کو، اپنی زندگی کو، اپنے مال کو، اپنے وقت کو، اپنے جذبات کو برباد کر رہے ہیں. لیکن وہی نانی دادی بن جائے گی، وہی لڑکا جس کے چکر میں پاگل کی طرح گھوم رہے ہیں، وہی لڑکا بڈھا ہو جائے گا، نانا دادا بن جائے گا، آپ پھر کیا کرے گا؟ بتا ناداں کہاں جائے گا اپنے دل کو بہلانے. مرشد کا شعر ہے، فرماتے ہیں کہ خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن، خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن، عارضی دلبر کی خاطر راہ پیغمبر نہ چھوڑ. خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن، عارضی دلبر کی خاطر راہ پیغمبر نہ چھوڑ. نبی صلی اللہ علیہ وسلم کے طریقے کو مت چھوڑو، جن کو دیکھ کر پاگل بن رہے ہو، ان کا حسن بگڑ جائے گا، یہ صرف عارضی رنگ ہے. خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن. مان لو ایک 16 سال 18 سال کی لڑکی ہے اور ایسا ہی لڑکا ہے، 16 سال 18 سال کا، وہ مر گیا، مرے گا نہیں مرے گا، اس کو قبر میں داخل کر دیا، 6 مہینے کے بعد لیلا اور مجنو دونوں کو قبر میں ڈال دیا، 6 مہینے کے بعد قبر کو کھول کر دیکھے، مٹی کے علاوہ کچھ ملے گا؟ چلے فرمایا، میرے مرشد فرماتے ہیں کہ جب میرے شیخ ہندوستان کے اندر تھے تو ہندوستان میں ایک ہندو تھا نوجوان، وہ ایک مصرعہ پڑھتا تھا، ہم جانتے تو تم سے کبھی پیار نہ کرتے. آگے آ جاؤ، آ جاؤ، آ جاؤ، اور آگے آ جاؤ بیٹا، آپ لوگ ادھر ہو کے بیٹھو، چلو شاباش، ادھر ہو کے بیٹھو. جانتے تو تم سے کبھی پیار نہ کرتے. تو میرے شیخ فرماتے ہیں کہ میں نے ایک شخص کو لگایا کہ بھائی پتا کرو یہ کیا پڑھتا ہے، پاگلوں کی طرح یہ کیا کہتا ہے، دیوانہ. تو اس نے ذرا معلوم کیا تو پتہ یہ چلا کہ وہ جو تھا ہندو نوجوان، وہ ایک ہندو لڑکی پر عاشق تھا اور اس کی کوشش کی، اس کی شادی بھی ہو گئی، لیکن شادی کے 6 مہینے کے بعد وہ مر گئی. اب اس کی جدائی کا یہ عالم ہوا، یہ پاگل ہو گیا، اب یہ کہہ رہا ہے، آئے کیا کہہ رہا ہے، ہم جانتے تو تم سے کبھی پیار نہ کرتے. یہی تو غفلت کو دور کرنا ہے کہ پتا چلے، ہمیں یہ احساس ہونا چاہیے، ہمارے دل میں یہ کیفیت ہونی چاہیے کہ ایک دن ہم نے مرنا ہے اور اللہ تعالیٰ کو منہ بھی دکھانا ہے، سوال پیش کرنا ہے کہ اپنی جوانی کہاں لگائی، اپنا مال کہاں سے کمایا، کہاں خرچ کیا، اپنی زندگی کہاں لگائی. اور پھر جن کے چکر میں گھوم رہے ہیں، بہت حسین لڑکا ہو، بہت حسین لڑکی ہو، مان لو حسن میں یکتا اول نمبر، پوری دنیا میں حسن میں لڑکا اور لڑکی آنے والے، لیکن ایک دن ان کا انجام. میرے مرشد فرماتے ہیں ہر حسین کی اور ہر حسینہ کی دو قبریں بنتی ہیں، ہر حسین کی دو قبریں ہوتی ہیں، हसीन हो या हसीना, रंगीन हो या रंगीना, चमकीन हो या चमकीना, दमकीन हो या दमकीना, नमकीन हो या नमकीना, हसीन ये जो जवानी है जिसको देखकर पागल हो रहे हैं। मां रूमी फरमाते हैं हर चीज की जवानी पुकारती है, हसीन का हुस्न कहता है बिया बिया आजा मेरे पास आजा, और जब वही बुढ़ापा तारी होता है वो कहता है रो रो अब भाग जा अब मेरे पास कुछ नहीं है। वो अर्दी चीज है दादा। मेरे मुर्शिद फरमाते हैं हर हसीन लड़का हो या लड़की, हर हसीन की दो कब्रें बनती हैं। एक तो उसकी कब्र बुढ़ापे की कब्र है कि उसका हुस्न बुढ़ापे की कब्र में जाके दफन हो जाता है। देखो बेटा इधर से उठ के वहां बैठो जाओ, इस बच्चे को कह दे वहां चले जाए, शाबाश आप हजरत आगे तशरीफ लाए। एक उसका हुस्न बुढ़ापे की कब्र में जाता है, कैसे काले बाल सफेद बाल में तब्दील हो गए। लो जी काले बाल छुप गए ना, सफेद बालों की कब्र बनी काले बाल छुप गए। उसकी आंखों की चमक पौने 12 नंबर का चश्मा लगा वो आंखों की चमक भी गई, जिसको कह रहे थे गजाला आंखें, गजाला हिरन को कहते हैं। तो हर जन्नती जन्नती की आंखों में भी मुकाहलीन ये सिफत है अहले जन्नत की कि उनकी आंखें कजलाई भी होंगी। अल्लामा आलूसी सैयद महमूद बगदादी रहमतुल्लाह अलैह फरमाते हैं कि आईन जबी के जैसे जो है हिरन की आंखें होती है। इसलिए कहते हैं माय डियर बात है अच्छा वो गजाला आंखें जो है आह उनकी जो चमक है वो पौने 12 नंबर का चश्मा लगा बल्कि उन आंखों से कीचड़ बहने लगा। अब वो गजल आंखें गई, वो रुखसार वो गाल जो टमाटर जैसे हैं लाल लाल सुर्ख सुर्ख अब वो काले पड़ गए, झुर्रियां पड़ गई, झुर्रियां इसलिए पड़ गई जो शटरिंग थी वो शटरिंग भी टूट गई, क्योंकि हर अल्लाह ताला ने इन गाल के लिए शटरिंग दी हुई है। जैसे इमारत बनाते शटरिंग लगाते हैं ना, तो अल्लाह ताला ने गाल को भी एक शटरिंग दी हुई है, वो दांत है। अब आलम क्या हुआ कि उस हसीन के दांत उखड़ने लगे, उखड़ उखड़ के गिर रहे दांत, तो शटरिंग चली गई ना। अब बत्तीसी लगाने से क्या होता है, चलो मान लो बत्तीसी लगा भी ली, एक आदमी की दूसरे आदमी से लड़ाई हो रही थी तो उसने कहा मैं ऐसा घूसा मारूंगा तेरे 36 दांत निकाल दूंगा, सब तेरे घूसा मारूंगा 36 दांत निकाल दूंगा। वहां एक आदमी और बैठा था, उसने कहा भाई दांत तो 32 होते हैं तू 36 कैसे निकालेगा। उसने कहा मुझे भी मालूम है कि दांत 32 होते हैं, 32 दांत तो इसके हैं और चार दांत तेरे भी शामिल है जो तू बोल रहा है बीच में। वो जो मान लो 32 लगाई, आह मेरे मुर्शिद फरमाते हैं अब वो सुबह को 32 निकालकर वो माशूक एंड माशूका अब उस पर टूथब्रश हो रहा है, ये तमाशा है। अब वो जो गाल की शटरिंग निकल गई, अब गाल जो पहले उभरे हुए थे जिन पर यार लोग पागल बने हुए, आह वो गाल अंदर को पिचक गए, क्या तमाशा है हुआ ना। अब वो गालों की कब्र बन गई, वो पिचक गए। जैसे चूसा हुआ आम होता है, आम को ऐसे दबाकर गुदा निकाल दो कैसा चूसा हुआ, बस यही उस हसीन का हाल, गाल ऐसे चूसे हुए होते, गर्दन में राशा हाथों में राशा, जिसकी चाल पर मस्त होते हैं। क्या चाल है जनाब, क्या मस्तानी चाल है, और कहते हैं मोरनी जैसी चाल है वगैरह वगैरह, बड़े तबसरे देते ना उस पर मुख्तलिफ। लेकिन वो ये चाल अब बुढ़ा हो गया, जिसकी चाल पर जिसकी कट 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 पर पागल बने हुए, अब वो इस चाल खत्म। अब जिसकी चाल पर हाल खराब हो रहा था, अब वो बेहाल सब वहां से भागे। तो हर हसीन की जो कब्र है मेरे प्यारे दोस्तों, दो कब्र, एक तो बुढ़ापे से तब्दील होती है, और लड़के का तो आलम होता है, औरत तो बुढ़ी होकर वो, लड़के का हाल तो उससे ज्यादा अजीब होता है कि वही लड़का जिसकी दाढ़ी मूछ नहीं है, जिसको देख देख कर पागल बन रहे हैं, और उसको पटाने के लिए कहते हैं बेटा नमाज पढ़ा करो, मकसद कुछ नहीं है, इनको नमाज से इतना वो नहीं है, इसको तो उस लड़के की मोहब्बत ने पागल किया हुआ है, उसको चिकन कढ़ाइयां खिला रहे हैं, उसको नए नए मोबाइल लेकर दे रहे हैं, मोबाइल में बैलेंस डाला जा रहा है, कपड़े दिलाए जा रहे हैं, नए नए चश्मे, नए नए जूते, बड़े मजे होते हैं उसके, दूध पत्ती चाय, लेकिन वही लड़का, औरत को बुढ़ापे में जाकर उसका हुस्न बनता है, मर्द का तो अजीब हाल होता है, उस लड़के का थोड़े जमाने बाद मूछे निकल आई, अब मूछों को ताव देकर देख, दाढ़ी भी निकल आई, अब क्या आलम हुआ, अब उसकी मूछों को देखकर, उसकी दाढ़ी देखकर सारे आशिक भाग जाते, अब उसको कोई मोबाइल में बैलेंस नहीं डाल के देता, अब कोई दूध पत्ती चाय नहीं पीछेगा, अब कोई पूछने वाला नहीं है, क्यों, हुस्न बदल गया, ये बेगैरत जिस चीज पर मरा था अब वो चीज नहीं रही ना। पर दूसरी तो है ही, फिर वही हसीन कितना ही हो, इसलिए मेरे मुर्शिद फरमाते हैं कि मीर दुनियाए फानी में हर सू मिली, मीर दुनियाए फानी में हर सू मिली, बेकली 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 बेकली, बेचैनी, इसके अलावा कुछ नहीं है, चाहे वो दौलत के चक्कर में हो, चाहे वजारत बादशाहत के चक्कर में हो, चाहे शामी कबाब बिरयानी के चक्कर में हो, चाहे लिबास, कोई मेरी चीज है मेरे प्यारे दोस्तों, ये सब चीजें आरबी है, इस्तेमाल तो करे, लेकिन मेरे मुर्शिद फरमाते इससे दिल मत लगाओ। देखो ना, जिस जवानी का आलम, जवान जवानी होती कैसा करके चलता है, और जो ये सीना तान कर मूछों को ताव देकर, लेकिन जरा जवानी थोड़ी सी कम होती है, पहले तो बुढ़े होते थे 50-50 साल के बाद, आजकल तो जवानों का हाल ही अजीब है, आजकल तो 30-30 साल की उम्र में आलम ये है, घुटनों में दर्द है, किसी की कमर में दर्द है, ये आजकल के जवानों का हाल है, टेक लगाकर बैठते हैं, शौक इतना है कि दूसरी शादी करेंगे, और आलम यह है कि हर वक्त कमर में दर्द है, शौक देखो कैसे ही दीवाना किस्म का था, लुंगी पहने हुए था, धोती लांग जिसको बोलते हैं आप लोग, वो लांग पहने हुए था, अपने एक दोस्त के साथ जा रहा था, रास्ते में उसको एक चना नजर आया, दो चने नजर आए, उसने एक चना उठाया खुद खाया, दूसरा दोस्त को कहा ले भाई तू खा ले, फिर अपने दोस्त को कह रहा है यार मेरे तो दो ही शौक है, अच्छा खाना और अच्छा पहनना, बस यही शौक है अपने, तो धोती पहनी हुई है और कह रहे हैं, और चना खा के कह रहे हैं मेरे तो दो ही शौक है, अच्छा खाना और अच्छा पहनना, बस। इसलिए मेरे मुर्शिद फरमाते हैं कि खाक हो जाएंगे कब्रों में हसीनों के बदल, खाक हो जाएंगे यानी मिट्टी हो जाएंगे कब्रों में हसीनों के बदन, नसीहत फरमा रहे हैं, देखो अकल है, खाक हो जाएंगे कब्रों में हसीनों के बदन, आरजी दिलबर की खातिर राह पैगंबर न छोड़, इन हसीनों की खातिर से अपने नबी सल्लल्लाहु अलैहि वसल्लम के तरीके को मत छोड़ो, आरजी दिलबर की खातिर, क्या अजीब, देखिए हर दिलबर आरजी है कि नहीं है, अब बादशाह तो दिलबर, माल हो, वजारत हो, जवानी हो, हुस्न हो, सब आरजी है भाई, खाक हो जाएंगे, क्या प्यारा शेर है, खाक हो जाएंगे कब्रों में हसीनों के बदन, आरजी दिलबर की खातिर राह पैगंबर न छोड़, देखो जिन लोगों ने पैगंबर सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर चले, सबसे पहले आपके जो आशिकीन, आपके शागिर्द अव्वल, वो कौन है, वो जमात साहबा रिजवानुल्लाह ताला अलैहिम अजमाइन की जमात है, یہ وہ پہلی جماعت ہے کہ جو اپنے نبی پر فدا ہوئی، فداکاری میں جو اس کو ان کو سرٹیفکیٹ ملا، جو سند ملی، رضی اللہ عنہم ورضوا عنہ، اللہ تعالیٰ ان سے راضی، وہ اللہ سے راضی، تم ہمارے ہم تمہارے ہو چکے، تم ہمارے ہم تمہارے ہو چکے، دونوں جانب سے اشارے ہو چکے. لہذا ان عاشقوں کی جماعت سے جو محبت کرے اور ان کے طریقے پر چلے گا پھر وہی کامیاب ہوگا. راہ پیغمبر پر جس نے زندگی لگائی وہی کامیاب رہے. باقی ایک جگہ پر ایک جنازہ تھا کراچی کے اندر ہی، میرے مرشد وہاں تشریف لے گئے. میرے شیخ سے ایک صاحب نے کہا کہ حضرت یہ عجیب بات ہے کہ جب کوئی آدمی مرتا ہے دنیا کے اندر اس کے پاس فیکٹری ہو، گاڑی ہو، موبائل ہو، ایئر کنڈیشن ہو، قالین ہو، دو دو فیکٹریاں ہو، ایک ملک دوسرے ملک سفر کرتا ہو، اس کا پاسپورٹ 5 سال بھی نہیں چلتا. بعض لوگ ایسے جن کے پاسپورٹ 5 برس بھی نہیں چلتے، کیوں؟ پہلے ہی ختم ہو جاتے ہیں، ورقے پورے ہو جاتے ہیں، اور کئی کئی بینکوں کے کریڈٹ کارڈز ہیں، اے ٹی ایم کارڈز ہیں، سب کیا. لیکن حضرت مرنے کے بعد جو مرنے والا ہوتا ہے، نہ اس کی فیکٹری کا تذکرہ، نہ اس کے کاروبار کا تذکرہ، نہ اس کی گاڑی، نہ موبائل، نہ ایئر کنڈیشن، جو جتنی مادیات ہیں اس میں سے کسی چیز کا تذکرہ نہیں ہوتا. اب کیا تذکرہ ہو رہا ہے؟ اور پھر یہ کمال، ارے جی اتنی محنت کرتے ہیں جناب، صبح سے لے کر رات تک اپنے آفس میں بیٹھے رہتے ہیں، کوئی تذکرہ نہیں ہے. اس کو بھی کمال سمجھتے ہیں نا. ارے جی صاحب، ارے مولانا صاحب آپ کو کیا بتائیں، آپ کہتے ہیں دین سیکھو، ارے میرے پاس تو فرصت ہی نہیں ہے، کھجلی کرنے کی بھی فرصت نہیں ہے. تو کیا کھجلی کے لیے کوئی ملازم رکھا ہوا ہے؟ بیٹا میں مصروف ہوں، ذرا کھجا تو دینا. یہ آدمی یہ جو کہتا ہے فرصت نہیں ہے نا، آخر اس کو پیشاب پخانا بھی تو لگتا ہے. اب کہے اس کو میں بہت مصروف ہوں، اب وہاں سے کیسا بھاگے گا؟ اس لیے میرے مرشد فرماتے کہ ایک دفعہ حضرت مفتی محمود الحسن صاحب گنگوہی رحمت اللہ علیہ، شیخ الحدیث ماں زکریہ صاحب رحمت اللہ علیہ کے خلیفہ اور دار العلوم دیوبند کے صدر مفتی، بہت بڑے عالم تھے، تو حضرت فرماتے کہ میں ساتھ تھا تو مجھے استنجا کی حاجت ہوئی، تو میں نے عرض کیا کہ حضرت میں اجازت چاہتا ہوں. سب ٹھیک ہے، کرتے نا سنجے کی حاجت. تو مفتی صاحب نے فرمایا ارے جلدی جاؤ جلدی جاؤ، یہ وہ گرفتاری کے وارنٹ ہے کہ جس کی ضمانت نہیں ہوتی، ہوتا ہے تو وہ قابل ضمانت بیلیبل، اور ایک ہوتا ہے انبیلیبل کہ جس کی ناقابل ضمانت. فرمایا کہ جلدی جاؤ، یہ وہ گرفتاری ہے، یہ وہ گرفتاری ہے جس کی ضمانت نہیں ہوتی بھائی. تو سائٹ صاحب سے پوچھے، سیٹ صاحب جو آپ صبح سے شام تک کتنے مصروف ہیں، کیا صبح پیمپر پہن کے جاتے ہیں؟ یہی ہوگا پھر اور کیا. یہ تو آج مضمون آج سمجھ میں آیا، ہاں سیٹ صاحب بھی پیمپر پہن کے جاتے ہوں گے، فرصت نہیں ہے. صبح بیوی پیمپر باندھ دیتی ہوگی اور شام کو پیمپر کھول دیتی ہوگی وہ، کیوں؟ سیٹ صاحب مصروف بہت ہیں، اس لیے کہتے ہیں مجھے تو اتنی فرصت نہیں ملتی کہ مسجد میں جا کر نماز پڑھ سکوں، بہت ہوا تو اپنی وہیں پر ٹکر مار لی. ہماری تو نماز ٹکر مارنا نا، ہم مسجد میں آتے ہیں جلدی جلدی بھاگو فوراً، کہ ایسا نہ ہو کہ زیادہ دیر بیٹھے تو پتہ نہیں ہمارے ساتھ کیا ہو جائے گا. حاجت 10 ہے ہمیں، ضرورت 10 ہے، اللہ سے مانگتے نہیں ہیں. ایک غریب آدمی تھا، قحط تھا، اس کی بیوی نے کہا دیکھ بادشاہ ہمارا رحم دل ہے، جا بادشاہ کے پاس جا، اس سے کچھ مدد لے کر آ، اس سے جا کر بتا ہمارے حالات ایسے، جا کچھ لے کر آ. وہ نیک بادشاہ تھا، آیا تو پتا چلا بادشاہ سلامت مسجد کے اندر ہے. मग उसको वो मस्जिद में चला गया। अब देखा वहां बादशाह नमाज पढ़ के दुआएं मांग रहे। उसने पूछा कि क्या बात है। जब फारिग हुआ तो बादशाह पलटा, पूछा खैरियत जनाब कैसे आना हुआ। उन्होंने कहा वो तो मैं बाद में बताऊंगा, पहले आप बताइए आप क्या कर रहे थे। उन्होंने कहा भाई मैं नमाज पढ़ रहा था और अल्लाह से मांग रहा था। कहा आप अल्लाह से क्यों मांगते, आप तो बादशाह हैं। कहा भाई हम बादशाह तो हैं लेकिन मोहताज हैं। बादशाह हो, अमीर हो, फकीर हो, वजीर हो, सब अल्लाह के मोहताज हैं, इसलिए मैं बादशाह होकर अल्लाह से मांगता हूं। अब बादशाह ने कहा अच्छा बताओ क्या बात है। उन्होंने कहा बस मेरी बात पूरी हो चुकी है। बादशाह ने कहा भाई बोलो तो है क्या मसला है, खैरियत कैसे आना हुआ। क्या बात यह कि मैं आया तो था तुमसे मांगने के लिए, लेकिन जब मैंने तुमको देखा तुम बहुत आज हो, जिस जात से तुम मांगते हो उससे मैं क्यों ना मांगू, उसी से तो तुम मांगते हो। जब तुम बादशाह होकर उसके मोहताज हो और उससे मांगते हो तो उसी जात से, उसी अल्लाह से, उसी रब से मैं क्यों ना मांगू। बस अब तुमसे नहीं मांगना, बस मेरा मसला हल हो गया। सुभान अल्लाह। मेरे प्यारे दोस्तों, अल्लाह ताला की जो मोहब्बत है, ये हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि जिस तरह से इंसान अपनी जान को देखता नहीं है लेकिन वो मोहब्बत की कैफियत जब आती है पता चल जाता है, खुद उसको अपनी जान को मालूम चलता है कि अल्लाह ताला ने मुझे अपनी मोहब्बत दे दी, ये कैफियत है। मुर्शिद फरमाते हैं कि इस कैफियत का दर्द क्या है, कैसे पता चलता है ये कैफियत, क्या मोहब्बत कैसे। फरमाते हैं कि कोई कांटा चुभे और टूट जाए, कोई कांटा चुभे और टूट जाए, इसी का नाम है दर्दे मोहब्बत। वो मोहब्बत मजबूर करती ना, ये करो ये ना करो। जिसको जिससे मोहब्बत होती है वो मोहब्बत जो अंदर है उस मोहब्बत का दर्द मजबूर करता है कि ये करो ये ना करो। आ मेरे मुर्शिद फरमाते हैं कि बस एक कांटा है, अब ये कांटे का ही असर है। अब वो कांटा क्या होता है कि कांटा टूट जाता है, जब कांटा टूट जाए तो अंदर फांस रह जाती है, वो जो हल्का सा कांटे के आगे का हिस्सा है उसको फांस बोलते हैं। अब वो फांस अंदर रह जाती है। अब ये आदमी हर काम करेगा, खाएगा पिएगा, कारोबार तिजारत मुलाजमत, यहां तक कि शादी भी करेगा, वो फांस अंदर है, एक कसक एक दर्द हल्का हल्का सा हर वक्त रहेगा इसको, और ऐसा दर्द होगा कि इसको काम से रोकेगा भी नहीं लेकिन वो दर्द मुस्तकिल रहेगा। बस मेरे दोस्तों, वो जो मोहब्बत का ये दर्द होता है जब इंसान सोहबत अहलुल्लाह इख्तियार करता है, अल्लाह वालों की सोहबत में बैठता है, तो फिर अल्लाह ताला की ये मोहब्बत का दर्द उसको मिलता है और अब ये दर्द उसको मुस्तकिल रहता है। वाह मेरे मुर्शिद फरमाते हैं ये दर्द सिर्फ मस्जिद का नहीं होता कि मस्जिद में तो हम बाखुदा बने हुए और अल्लाह ताला की मोहब्बत नहीं। जैसा दर्द मस्जिद में होगा वैसा ही दर्द बाजार में होगा, जैसा दर्द नेक दोस्तों में होगा, शागिर्दों मुरीद और मुख्तदी में होगा वैसा ही दर्द घर वालों के साथ भी होगा, और वैसा ही दर्द बाजार में, दफ्तर में और एयरपोर्ट पर, बस स्टॉप पर और हवाई जहाज में भी होगा। वो दर्द जैसा मुल्तजम पर होगा ऐसा ही बाजार में भी होगा मेरे दोस्त। लादा फरमाते हैं मेरे दर्द को यारब, मेरे दर्द को यारब तू दर्दे मोतबर कर दे, मेरे दर्द को यारब तू दर्दे मोतबर कर दे। ऐसा दर्द हो जो मोतबर हो, क्या मतलब, उस दर्द के नतीजे में बंदा अल्लाह ताला की नाफरमानी न करे, ये दर्द दर्दे मोतबर कहलाता है। और लड़की थी उसकी शादी नहीं हुई तो उसने कहा कि अम्मा मुझे बच्चा होने वाला है। उसने कहा पूछा क्यों कैसे। उसने कहा कि अम्मा वो ज्यादा हमारी पड़ोसन जो हैं, जब उनके ऐसे दर्द हुआ था ना तो उनको अल्लाह ताला ने बच्चा दिया था तो मुझे भी दर्द हो रहा है वैसा ही। तो मां हंसी और हंस कर कहा चल बेटा अभी मैं तेरे दर्द को ठीक करती हूं। उसने थोड़ा सा चूरन म्यूकेन और हवा खारिज करने वाली दवा पिला दी, हवा खारिज हुई दर्द खत्म हो गया। कहा बेटा बच्चा तो नहीं निकला, ये निकला। तो इसी तरह से मेरे दोस्तों, बगैर तौबा शादी हुई नहीं कैसे बच्चा होगा। उसी तरीके से इंसान सिर्फ किताबें पढ़ने से, याद रखिएगा, किताबें पढ़ने से, सिर्फ इबादत करने से अल्लाह ताला की वो दर्द का पता नहीं चलता, वो मिलता नहीं है। जब तक इंसान सोहबत अहलुल्लाह इख्तियार न करे तब वो दर्द मिलता है। एक बच्चे ने अपनी मां से पूछा कि अम्मा मैं कैसे पैदा हुआ था। उसने कहा बेटा एक मिट्टी का बर्तन था, एक बर्तन था उसमें हमने मिट्टी रखकर उसको जमीन में दबा दिया, कुछ दिन बाद उसको खोला तो तुम उसमें से निकल आए। अब बच्चे को क्या समझाए। उसने कहा अच्छा, उसने भी एक बर्तन लिया, उसमें मिट्टी भरी और उसको मिट्टी में गाड़ दिया, कुछ दिन के बाद खोला तो उसमें से एक मेंढक निकला। तो बच्चा उसको कह रहा है दिल तो चाहता है कि मैं तुझे कत्ल कर दूं, जान से मार दूं, लेकिन क्या करूं कि तू मेरी औलाद है। पैसे तो नहीं हो गए ना भाई। अब हम लोग, सहाबा ने ये दर्द, अल्लाह ताला की मोहब्बत का दर्द नबी सल्लल्लाहु अलैहि वसल्लम की सोहबतों से हासिल किया, इसका इस्तेमाल करते थे। अब हम ये कहते हैं कि नहीं, हम खुद ये दर्द हासिल कर लेंगे। ऐसा कैसे हो सकता है। बगैर सोहबत अहलुल्लाह के ये दर्द मुंतकिल नहीं होता। और इस दर्द का पता कैसे चलता है। इस दर्द का पता ऐसे नहीं चलता। देखिए ना, जब किसी के हाथ में फांस हो, जरा कहीं उंगली लगती है, कोई फौरन पता चलता है कि दर्द हुआ। तो इसका पता कैसे चलेगा। इसका पता चलेगा जब हम मस्जिद से बाहर निकलेंगे। अब एक हसीन औरत सामने आ गई, एक हसीन लड़का सामने आ गया, अब पता चलेगा कि जनाब साहिबे दर्द हैं या बेदर्द हैं। अब अगर ये अपनी नजर को नीची कर ले तो अलामत है। अलामत किस बात की है कि ये साहिबे दर्द है। और मखलूक से ना ले, खुद देखे अपना पैमाना, खुद जिसको कहते हैं खुद एहतसाब, अपना एहतसाब खुद करे कि कैसे पता चलेगा। कि चलो क्योंकि नेक दोस्त साथ में है तो नजर बचाएगा, क्योंकि उनको बताने के लिए जी मैं बड़ा अल्लाह वाला हूं, देख रहो हसीन आई थी मैंने नजर बचा ली, देखो मैं कितना बड़ा अल्लाह वाला हूं। लहजा किसी से कोई मामला होगा, गुस्सा आएगा, गुस्से को बर्दाश्त करेगा क्योंकि साथ में है ना वो, अगर देखो मैं कितना बड़ा अल्लाह वाला हूं, देखो मैंने कैसे गुस्से को बर्दाश्त किया। इसमें क्योंकि मखलूक की गरज शामिल है कुछ ना कुछ, लहजा वो ये काम करेगा। पता तो ये चलेगा, पता तो उस वक्त चलेगा जब ये आदमी तन्हा हो, कोई वहां पर इसका दोस्त नहीं है, कोई मुरीद और शागिर्द नहीं है, शेख नहीं है, क्योंकि शेख के साथ रहा, फजर की नमाज पढ़ ली तो क्या कमाल किया। अब जब अपने घर वापस गया अब पता चलेगा यह शेख सफर पर है, शेख मौजूद है तो फजर की नमाज में हाजिर। शेख सफर पर गए, अब पता चलेगा कि जनाब नमाज पढ़ रहे हैं कि नहीं पढ़ रहे। ये तो खुद ही अपना, मखलूक को दिखाने की जरूरत नहीं है। ये जो अल्लाह ताला की मोहब्बत का दर्द, ये अपने लिए है, मखलूक के लिए नहीं है। पता चलेगा कि ये साहिब दर्द है कि नहीं। फर में गए, अब हसीन औरत सामने आ गई, उसने कहा ये तो मेरा शहर ही नहीं है, किसी को क्या पता चलेगा। अब जनाब बंद नजरियां कर रहे हैं, उसको भी देख रहे हैं मुस्कुरा कर। और जिन दुकानों में औरतें हैं जानबूझकर उन दुकानों में जा रहे हैं। अब पता चलेगा साहिब दर्द है कि नहीं। ये आलम, जहाज में बैठे अपना कोई जानने वाला ही नहीं है। अब मेरे उस्ताद साहब उसको देख कर कह रहे एक गिलास ठंडा पानी ला दीजिए मुझे, जल्दी ले आइए। उसने देर कर दी, सुनिए आप अभी तक मेरे लिए पानी नहीं लाई, जरा जल्दी कीजिए ना। ऐसी मिठास के बस याल। तो ये अलामत है मेरे दोस्तों, ये शख्स बेदर्द है। क्योंकि जो दर्द होगा उसके नतीजे के अंदर, मेरे मुर्शिद ने सुनाया कि एक आदमी ने एक बकरी पाली दी थी। अब بچہ ہونے کی امید تھی، وہ رات بھر بڑی چلاتی رہی، تو اس نے کہا یہ اتنا شور مچا رہی ہے، ضرور دو بچے دے گی، رات بھر اتنا شور مچایا اس نے. اب جب صبح ہوئی تو ایک بچہ، اس غصے میں ایک تھپڑ لگایا، چلاتی تو اتنا ہے کہ شور تو دو بچوں والا مچا رہی ہے اور دیتی ایک بچہ. ہمارا بھی یہی حال ہے، ممبر پر شور ہے، ممبر پر شور ہے، نماز پڑھ رہے عبادت کر رہے جی شور ہے، اور اپنی تعریف منہ سے کر رہے اور جی بڑا جی میں ایسا، او جی میں تو ایسا، میں نے بڑے بزرگوں کی صحبت اٹھائی ہے، او جی میں نے تو ایسا علم حاصل کیا، کلاس میں ایسا تھا اور ایسا تھا، او جی میں تو ہر سال چلا لگاتا ہوں اور اللہ کے فضل سے ہر سال حج عمرہ کی توفیق ہے. اپنی تعریف تو کرنا آسان ہے نا، لیکن اس کو نبھانا اصل میں وہ ہے اصل چیز. اب رہی بات کہ وہ جو ہمارے علم اور عمل کے جو فاصلے ہیں، جس چیز کی وجہ سے وہ کمی ہے، وہ کمی جس کو اللہ تعالیٰ کی محبت اور تعلق کہتے ہیں، یہ چیز ملتی ہے صحبت اہل اللہ سے. اس کے لیے اللہ والوں کی صحبت کی ضرورت ہے، ان کے پاس بیٹھے یہ چیز منتقل ہوتی ہے، دل کی چیز یہ دل کے اندر منتقل ہوتی ہے. جیسے صحابہ نے نبی صلی اللہ تعالی وسلم کی صحبت کی برکت سے وہ چیز حاصل کی. ایک بات بیچ میں اور چل رہی تھی، وہ یہ کہ جس دریا کے اندر خاک اڑ رہی ہے، اب ایک دریا ہے لکھا ہوا ہے دریائے سندھ، دریائے چناب، دریائے ستلج، یہ لکھا ہوا ہے دریائے راوی، لیکن وہاں دریا میں دیکھا تو مٹی اڑ رہی ہے. مٹی اڑنا کس بات پر دلالت کرتا ہے؟ پانی ہے وہاں، اگر پانی ہوتا تو مٹی ہوتی. میرے مرشد فرماتے ہیں اسی طرح سے جو اپنی مٹی کو مٹی پر مٹی کر رہا ہے، جو اپنی مٹی کو مٹی پر مٹی کر رہا ہے، مٹی کی شکلیں، مٹی کی عورتیں، مٹی کے مکانات، مٹی کے شامی کباب بریانی، یہ مٹی کے لباس، یہ سب مٹی ہے. تو علامت اس بات کی یہ شخص اللہ تعالی کے قرب سے اور تعلق سے محروم ہے، کیونکہ اس کے ابھی خاک اڑ رہی ہے. اور جب پانی آتا ہے تو پانی اس بات پر علامت ہوتی ہے، ایک تو پانی کا اثر، جب پانی آتا ہے تو اس کے گرد و نواح ٹھنڈے ہو جاتے ہیں، یہ پانی سے ہوا جو لگتی ہے وہ ٹھنڈا کر دیتی ہے، ماحول کو ٹھنڈک ہوتی ہے. اس لیے پہلے زمانے میں جو حکیم تھے، کسی کے دماغ میں اگر خشکی ہوتی تھی تو اس کا علاج کرتے تھے، وہ یہ کہ کشتی میں اس کی چارپائی ڈال دیتے اور وہ دریا میں رات کو رہتا، جب صبح اٹھتا تو جو خشکی وہ تری سے تبدیل ہو جاتی. اس لیے ایک بات میرے مرشد کی اور یاد آئی، فرمایا کہ دیکھو تم اللہ والوں کی صحبت میں بیٹھو، فرمایا تم اللہ والوں کیا سو بھی جاؤ تو یہ سونا بھی نفع سے خالی نہیں ہے، صرف سونا بھی. پھر فرمایا سمجھایا کہ دیکھو جس طرح رات کی رانی کے نیچے پھولوں کے نیچے، رات کی رانی موتیا کے پھول ہے، آپ اس کے نیچے چارپائی ڈال دیں اس کے قریب میں، سو جائے، صبح اٹھے گا دماغ معطر ہوگا کہ نہیں ہوگا، خوشبو ہوگی کہ نہیں ہوگی. فرمایا اسی طرح سے جہاں اللہ والے رہتے ہیں، جہاں کوئی درد بھرا دل لیے رہتا ہے، اور اس درد بھرے دل کی علامت یہ ہے کہ شریعت و سنت کا پابند ہو اور گناہ سے بچنے کا اہتمام کرتا. اور ایک سوال یہ بھی ہے کہ ہم ایسے اللہ والے ہیں جو نیک ہیں، لیکن ہم کس اللہ والے کے پاس بیٹھے کہ جس کی صحبت سے ہم بھی اللہ والے بن جائیں؟ تو اس کی ایک علامت یہ بھی ہے کہ اس اللہ والے کے پاس بیٹھے کہ جس کے اکثر مرید اور شاگرد کی حالت شریعت و سنت کے مطابق ہو. اور کون سے مریدی؟ جو اس کے پاس زیادہ آنے جانے والے ہوں. ایسا نہیں، کیونکہ ایسے بھی ہوتے ہیں، بیعت بھی ہوئے پتہ لگا چھ چھ مہینے نہیں آ رہے، تعلق ہی نہیں ہے. جو زیادہ بیٹھتے ہوں، جو زیادہ وقت لگائے، اور جس نے اپنے شیخ کے ساتھ سفر بھی کیا ہو. ہمارے بزرگوں نے فرمایا کہ اپنے مرشد کے ساتھ، اپنے شیخ کے ساتھ سفر بھی کرو، سفر میں بہت فائدہ ہوتا ہے، کیونکہ مرید اللہ کے لیے گھر سے بے گھر، شیخ اللہ کے لیے گھر سے بے گھر، پھر دونوں پر اللہ تعالیٰ کا خاص فضل و مہربانی ہو، خصوصاً وہ سفر بھی دینی سفر ہو، اللہ کے لیے جو سفر ہو تو ان پر اللہ تعالیٰ کا خاص فضل ہوتا ہے. تو جس شیخ کے اکثر مریدین کی حالت شریعت و سنت کے مطابق ہو، اس کو اپنا مربی اور شیخ بنائے، اس کے پاس بیٹھے. کیونکہ کتنے ایسے اللہ والے ملیں گے جو خود تو اللہ والے ہیں، لیکن ان کے پاس کے بیٹھنے والے کے اندر یہ چیز منتقل نہیں ہوتی، पता ये चला कि उसके उसको निस्बत लाजिमा तो हासिल है, निस्बत मुतादिया से महरूम है ये। खुद तो इबादत गुजार है, नेक है, लेकिन अपनी इस नेकी की जो सलाहियत है, इस तकवा की जो सलाहियत है, गुनाह से बचने की जो सलाहियत है, इस सलाहियत को मुंतकिल करने की सलाहियत नहीं है इसमें। लगा कितने आलिम है, जो आलिम बहुत अच्छे हैं खुद, लेकिन किसी को इल्म समझा नहीं सकते, पढ़ा नहीं सकते। कितने ऐसे PhD हैं जो खुद अपनी रिसर्च करेंगे लेकिन किसी को समझा नहीं सकते। तो कितने ऐसे हैं जो पढ़े लिखे नहीं होते लेकिन अपने फन को ऐसा समझते हैं, समझा भी देते हैं। जैसे मैकेनिक है, कैसा है, पढ़े लिखे नहीं है मैकेनिक, लेकिन उनके शागिर्दों को देखें। अच्छा, बाज मैकेनिक ऐसे तो जिनका अपना काम खुद नहीं चल रहा होता लेकिन शागिर्दों को अच्छा बना देते, खुद काम सही कर नहीं सकते, दूसरों से अच्छा करवा लेते, ऐसे भी हैं। यानी काम करना नहीं, कराना जानते, काम करना कम और कराना ज्यादा अच्छा जानते, ऐसे भी हैं। तो इनकी सोबत से फिर क्या होता है कि वो जो शागिर्द है, इनके शागिर्द तरक्की करते और कहां से कहां पहुंच जाते। तो ऐसे ही अल्लाह वाले मेरे मुर्शिद फरमाते हैं, किसी शेख की इबादत को मत देखो, क्योंकि इबादत का मियायार नहीं है। तो जाकर मना करो, ये बाहर खेलो मत, जाओ, ये क्या लड़के हैं ये, अरे मियां जाओ ना, बेवकूफों की तरह क्या तमाचा देख रहे हो। तो बोलो अगर अंदर बैठो वरना मस्जिद से बाहर जाओ, इजाजत नहीं है, अगर अंदर आके बैठना है तो बैठो वरना बाहर निकालो इनको, नालायकों को। इतने ऐसे अल्लाह वाले होंगे। मैं अरज ये कर रहा था कि एक शेख के इंतखाब में उसकी इबादत को ना देखे, क्योंकि इबादत विलायत का मेयार नहीं है, यह भी याद रखिएगा। कसीरुल इबादत होना यह वली अल्लाह होने की अलामत नहीं है। वली अल्लाह तो कसीरुल इबादत हो सकता है, लेकिन कसीरुल इबादत वली अल्लाह नहीं हो सकता, ये जरूरी नहीं है। वली अल्लाह वो तो हो सकता है कि वो कसीरुल इबादत हो, लेकिन कसीरुल इबादत का वली अल्लाह होना ये जरूरी नहीं है, क्योंकि ऐसे इबादत गुजार होंगे। एक मिसाल सुनिए, हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह इमाम उम्मत के खलीफा, जो है पहले वकालत करते थे, वकील थे। तो डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह ने वकालत छोड़ दी और हकीम उल उम्मत को खत लिखा कि हजरत मैंने अपने पेशे के तौर पर डॉक्टरी यानी होम्योपैथिक डॉक्टर थे हजरत, वो पेशा इख्तियार किया अपने रिस्क के लिए और वकालत छोड़ दी। बस हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने इनको खिलाफतनामा भेजा और फरमाया मुझे आपके इसी फैसले का इंतजार था। आलिम नहीं थे लेकिन आलम यह था, आलिम नहीं थे लेकिन आलम यह था, हजरत मुफ्ती तकी उस्मानी साहब दामत बरकातुम, मुफ्ती मोहम्मद रफी साहब उस्मानी दामत बरकातुम, हजरत मौलाना साहबान महमूद साहब रहमतुल्लाह अलैह, मौलाना नजीर अहमद साहब रहमतुल्लाह अलैह फैसलाबाद के, मौलाना मुशरफ अली साहब थानवी दामत बरकातुम लाहौर के, इन हजरात ने, हजरत मौलाना यूसुफ लुधियानवी रहमतुल्लाह अलैह, इन हजरात ने इनको अपना शेख बनाया। कोई तो बात थी ना। अगर इल्म ही सिर्फ कमाल होता, अगर सिर्फ इल्म ही कमाल होता तो इतने बड़े बड़े जिबाल इल्म, इल्म के पहाड़, इतने बड़े बड़े उलमा एक गैर आलिम को अपना शेख बनाते। हजरत मौलाना मुफ्ती साहबान महमूद साहब रहमतुल्लाह अलैह दारुल उलूम के, वो फरमाते हैं कि मैंने मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह से दरखास्त की कि हजरत मुझको बैत फरमा लीजिए। तो मुफ्ती साहब ने फरमाया कि भाई आप किसी और से जाकर बैत हो, बल्कि नाम लिया कि डॉक्टर साहब से जाकर आप बैत हो जाएं, डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह से। और यह भी फरमाया क्योंकि आप मेरे यहां मुलाजमत करते हैं, जाहिर बात है भाई मुलाजिम के साथ कुछ ना कुछ बात हो जाती है। हजरत ने मना किया कि आप मुझसे बैत ना हो, डॉक्टर साहब से बैत हो जाए। मुफ्ती साहब फरमा रहे कि गैर आलिम की तरफ, तो हजरत साहबान महमूद साहब फरमाते कि मुझे बड़ा वो हुआ कि मैं एक आलिम हूं और गैर आलिम से जाकर बैठूं। کہ علم کا بھی تو ایک نشہ ہوتا ہے نا، ایک مستی ہوتی ہے، مٹانا ہی تو اصل میں اپنے کو کمال ہے. کیا عجیب واقعہ یاد آیا، حضرت مولانا مظفر حسین صاحب کاندھلوی رحمت اللہ علیہ ہمارے اکابرین میں سے گزرے ہیں. ہندوستان کاندھیلا کے تھے، وہ بہت بڑے عالم تھے. ان کا تقوی ایسا تھا جس کو تقوی بولتے ہیں، کیونکہ آج کل ہم نے تقوی کا معیار کیا سمجھا، پگڑی پہن لی، لمبی داڑھی رکھ لی، شلوار گھٹوں تک چڑھا لی، ہاتھ میں تسبیح، تہجد اشراق پڑھ لی، جی یہ بڑے متقی ہیں. اور عالم یہ ہے کہ جناب بد نظریاں بھی کرتے ہیں، نامحرم عورتوں سے گپے بھی لگاتے ہیں، سڑک پر گزرتے ہوئے عورتوں کو دیکھتے بھی ہیں، اور آپا کی خیریت بھی پوچھ کر ان کے پاپا پر چھاپا بھی مارتے ہیں. تک گناہوں کا ارتکاب کرنے والا متقی نہیں ہے. اس کو کثیر العبادت تو کہہ لیں گے، وہی جو بات ابھی میں نے پیش کی تھی کہ ہر کثیر العبادت ولی اللہ نہیں ہوتا، وہ وجہ یہ ہے. یہ کثیر العبادت تو کہلائے گا لیکن ولی اللہ نہیں کہلا سکتا. تو مولانا مظفر حسین صاحب کاندھیلوی رحمت اللہ علیہ کا تقوی ایسا عجیب تھا، اگر کوئی مشتبہ یعنی شک والی چیز بھی کھا لیتے، سب کھا لیتے تو حضرت کو قے ہو جاتی تھی. ایک کھانے دار حضرت کے ہاتھ پر بیعت تھا، مولانا مظفر حسین صاحب کاندھیلوی رحمت اللہ علیہ کے ہاتھ پر. تو تھانے دار نے حضرت سے درخواست کی کہ حضرت میں آپ کی دعوت کرنا چاہتا ہوں. فرمایا ٹھیک ہے. تھانے دار کو حضرت کی اس حالت کا معلوم تھا کہ اگر کوئی مشتبہ اور حرام چیز میدے میں جاتی تو میدا قبول نہیں کرتا تھا. اس نے تھانے دار نے کھانے کا انتظام کیا، حلال اپنی آمدنی سے جو حلال کماتا تھا کیونکہ حضرت سے بیعت تھا. پھر ایک سپاہی کو پیسے دیے کہ جاؤ دودھ لے کر آؤ، اس سے حضرت کے لیے کھیر بنانی ہے. سپاہی گیا اور فرمایا اس تھانے دار نے تاکید کی، دیکھ کوئی گڑبڑ نہیں کرنا ورنہ پول جو ہے کھل جائے گا سب کا، خبردار الٹ یہ پیسے ہیں، پیسے لے کر جا، اس سے دودھ لے کر آ، کوئی گڑبڑ مت کرنا. ایک واقعہ بیچ میں اور یاد آ گیا، دیوبند کے اندر قصبہ جو دیوبند کا ہے ہندوستان میں، وہاں پر ایک بزرگ رہتے تھے اور وہ بزرگ تھے، مشہور تھے گھاس والے بزرگ کے نام سے. گھاس لے کر آتے جنگل سے، اس کو فروخت کرتے تھے اور اس کے بدلے میں 6 پیسے لیتے تھے، بس کوئی لاکھ زیادہ دے نہیں، بس 6 پیسے. 6 پیسے میں وہ تمام گھاس فروخت کرتے تھے اور 2 پیسے اپنی ضرورت بچوں کی، 2 پیسے ان کی ایک بیوہ پھوپھی تھی، 2 پیسے ان کو دیتے تھے اور 2 پیسے وہ جمع کرتے تھے. اور جمع کر کے ہر ہفتہ حضرت مولانا قاسم صاحب نانوتوی رحمت اللہ علیہ، حضرت مولانا قطب العالم رشید احمد صاحب گنگوئی رحمت اللہ علیہ، حضرت مولانا یعقوب صاحب نانوتوی رحمت اللہ علیہ، ان اکابرین کی دعوت کرتے تھے اور چاول پکاتے تھے گڑ والے، اس گڑ والے چاول کے سے ان حضرات کی دعوت کرتے تھے. اور یہ حضرات جمعے کے دن دعوت کرتے تھے صبح، اور یہ حضرات جمعے کا ایسے انتظار کرتے تھے کہ پتہ نہیں کیا خاص بات ہے. تو کسی نے کہا کہ حضرت آپ لوگ کو کسی چیز کی کمی نہیں ہے، ماشاءاللہ نے اتنا دیا ہے، گڑ والے چاول سبھی بنا سکتے ہیں، لیکن آپ کو اس کا اتنا کیوں انتظار رہتا ہے؟ حضرت گنگوئی رحمت اللہ سے پوچھا تو حضرت نے فرمایا کہ بات یہ ہے کہ وہ رزق حلال کماتے ہیں، ان کے رزق حلال کے جو انوارات ہیں وہ ان کے کھانے میں بھی موجود ہوتے ہیں. یہ چلا کہ رزق حلال کے بھی کچھ انوارات ہوتے ہیں میرے دوست، اس کا اثر ہوتا ہے اور اس کا اثر اولاد پر بھی ہوتا ہے، اور جو حرام ہوتا ہے اس کا اثر اولاد پر بھی ہوتا ہے، جیسے اولاد کا نافرمان ہونا، ان میں نہ لگنا، یہ علامات میں سے ہے کہ اس کا رزق حلال نہیں ہے. करवाने की जरूरत है। एक साहब सफर था तो उन्होंने मुझे बताया कि मेरा मामूल है अगर कोई मुझको माल वापस देने आता है तो मैं ले लेता हूं माल वापस। मैंने कहा क्यों? कहा मेरी नियत ही होती है कि भाई चलो नहीं ले रहा कोई बात नहीं मुझे अल्लाह और दे देगा। मैंने कहा अब आप इसमें एक नियत और शामिल कर लें। हदीस शरीफ में आता है जिसका मफहूम यह है कि अगर कोई माल बेचे और खरीदार उस माल को वापस कर दे तो अगर वो माल वापस ले ले तो जन्नत का वादा है उसके लिए। क्या आप इस नियत को आप वापस तो लेते ही हैं अब ये नियत शामिल कर ले। लगे मैं हलाल रोजगार की फिक्र करता हूं और अगर मुझसे कोई पूछता है इसमें कोई बुराई है कोई खराबी है तो मैं बता देता हूं, मुझसे कोई नहीं पूछता तो नहीं बताता। क्या ये कमी है? ये है कि मसला ये है कि हमारे माल में जो हम फरोख्त कर रहे हैं उसके अंदर जो खराबी है उस खराबी को बताना चाहिए, ये जरूरी है। उस खराबी को बताकर बेचे कि जनाब ये खराबी है इसके अंदर। अब हम कहते हैं हम इसलिए छुपा लेते हैं, एक तो या तो बिकेगा नहीं और अगर बिकेगा तो कम कीमत पर बिकेगा, इसलिए हम क्या करते हैं उसको छुपा लेते हैं। देखिए मैं किसी के साथ बुराई तो नहीं कर रहा, अगर मुझसे पूछता है तो बताता हूं। मैंने कहा नहीं ये मसला नहीं है, मसला ये है कि आपके जिम्मे है बताना। हमारा एक अजीब रिवाज है, बात चीजें ऐसी हैं कि जो कि तस्वीरों पर फरोख्त होती हैं कि जी ये फलां चीज है ये उसकी तस्वीर है, अब उस पर वो फरोख्त कर देते, इतनी दुरुस्त नहीं है। क्यों? क्योंकि तस्वीर से पता नहीं चलेगा, जैसे मान लो गाड़ी है पता चलेगा उसका इंजन कैसा है? आजकल तस्वीर में तो चुड़ैल भी हूर जैसी बना के दिखाई जाती है, वो तो ऐसा मेकअप करके तस्वीर बनाते हैं कि चुड़ैल भी हूर लगती है। वो तो जब असली शक्ल सामने आती है पसीने से उसका जब रंग निकलता है या मुंह धुले तब पता चलता है कि जनाब कैसे है। अब बकरा है, अब बकरा लंगड़ा है, तस्वीर में आएगा? तो उसकी दुम जो है एल्फी लगाकर चिपका दी, इसलिए कुर्बानी का जमाना आ रहा है ना, ये बातें सब होती है कि दुम एल्फी लगाकर चिपका देते हैं कि खरीदा मालिक से। अब वो बकरे को चला रहा था, बकरा भाग रहा था, उसने पीछे से दुम पकड़ ली तो दुम हाथ में, बकरा भाग गया, पता चला वो सिंह है, उसने सिंह पकड़ा पता चला सिंह हाथ में आ गया। ऐसे बहुत धोखे होते हैं, यहां तक कि दांत भी जानी लगाते हैं धोखा करके। अगर चार दांत का हो तो उसके दो दांत को रेगमाल से घिस देते हैं, पर बकरी को क्या करते हैं कि उसके थनों को रबर बैंड से छुपा देते हैं। अब हाथी जो एक आदमी जाए कलफ वलफ वाले कपड़े पहनकर वो नीचे तो हाथ नहीं डाल के देख सकता, ऐसा धोखा देते हैं। कुर्बानी का जमाना है इसलिए ऐसे चक्करबाजों से होशियार रहे। अब ये जो जितनी चीजें हैं तस्वीर में आ सकती हैं, कैसे पता चलेगा? हां इस तरह हो सकता है कि जनाब ये तस्वीर है और मैं ये इतने में बेचूंगा। उसने कहा ठीक है मैं चेक करूंगा, अगर मेरी समझ में आ गई तो ठीक है वरना हम उस वक्त मामला तय करेंगे। यानी वादा नहीं, इरादा तो जाहिर कर सकता है वादा नहीं ले सकता। हां ये पाबंद कर सकता है कि भाई साहब आपको मैं एडवांस कुछ दे रहा हूं, ये सबसे पहले आप मुझे दिखाएंगे। अब हमारे एक रिवाज है हमारे यहां मकान का सौदा करते हैं, प्लाट का सौदा हो रहा है, ये मसला गौर से सुनने की जरूरत है। अब उसने कहा कि जी ये मैं आपकी गाड़ी खरीदूंगा 6 लाख रुपए में, मान लो ये लीजिए जी 50,000 रुपए एडवांस। ये बयाना, उसका नाम क्या रखा? बयाना। मैं आपका प्लाट खरीदूंगा ये लीजिए 20,000 रुपए बयाना हो गया, जिसका नाम क्या है? टोकन मनी। टोकन मनी दे दी। अब एक हफ्ते के बाद उसने आया, उसने कहा 10-15 दिन में लूंगा मैं। अब एक हफ्ते के बाद वो आया, उसने कहा भाई साहब जरा मेरी मजबूरी है, मैं ये मकान नहीं ले सकता, मेरे लिए पैसों का बंदोबस्त नहीं है। अब हमारा क्या रिवाज है, रिवाज ये है कि उसने जो 10,000 रुपए टोकन मनी दी थी वो गई, ऐसा ही है ना, ये दुरुस्त नहीं है। गो कि हमारे यहां रिवाज है, लेकिन रिवाज का दुरुस्त होना ये तो जरूरी नहीं है ना। और उसी तरीके से अब हुआ ये कि उसने मान लो 20,000 रुपए टोकन मनी दी या 10,000 रुपए टोकन मनी दी, अब वो गाड़ी 6,00,000 की बिक रही थी। एक दूसरा आदमी आया, उसने कहा भाई साहब आपका अखबार में इश्तेहार आया था तो मुझे गाड़ी दिखाइए, उससे सौदा हुआ 6,00,000 का। जो दूसरा है उसने कहा वो तो बिक गई। अच्छा दिखा, अरे आपने बेची कितने में, 6,00,000 में, अरे मैं आपको 6,50,000 दूंगा। उसने क्या किया, उसने कहा 6,50,000 है, अब वो क्या करते हैं, अगर वो वापस करेगा, अब वो 10 नहीं बल्कि 20 वापस करेगा, है ना, अगर टोकन मनी वापस की जाती है तो डबल दी जाती है, ये भी दुरुस्त नहीं है। खैर इसने तो मामला ही गलत किया कि जब एक आदमी से मामला तय पा गया था, एक आदमी से मामला तय पा गया था तो मामले के ऊपर मामला करना ये दुरुस्त नहीं है। लेकिन हमारे यहां रिवाज बना हुआ है, इसको हम रिवाज का नाम देकर, अपनी रस्म का, अपनी रिवाज का नाम देकर इन गुनाहों के अंदर मुब्तला है। फिर कहते हैं कि हम रिस्क हलाल खाते हैं, चंद रुपयों की खातिर, चंद टकों की खातिर अपने मकानात, अपनी दुकानें बैंकों को दे देते हैं। सब क्या कि जी चंद हजार, लाखों का ही नफा होगा ना जी, 1,00,000 का किराया आएगा, लेकिन सवाल यह पैदा है कि इतना माल क्या करेगा, मरेगा क्या काम आएगा। लेकिन चंद रुपयों की खातिर जी बैंक वालों को दो, क्योंकि बैंक वाले किराया ज्यादा देते हैं। इस तरह से हम अपनी आखिरत बर्बाद करते हैं, दुनिया भी बर्बाद होती है। वल्ला सूद के चक्कर में, इन चक्करों में मुब्तला रहने वाले एक आदमी को चैन सुकून से नहीं देखा। बेशक माल उसके पास बहुत होगा, लेकिन उस माल ना उसके काम का ना किसी के काम का। तो मैं वारस कर रहा था कि वो बुजुर्ग, चूंकि हजरत गंगोई रहमतुल्लाह ने फरमाया कि वो चूंकि हलाल कमाते हैं, लदा उनके खाने के अंदर उस हलाल रोजगार के अनवारात पोशीदा हैं, छुपे हुए, इसलिए हमें उनके खाने में लज्जत आती है। अब उन्हीं बुजुर्ग का वाकया, हजरत घास बेचते थे और हजरत की घास के लिए लाइन लगी होती थी। एक मरतबा लाइन लगी हुई थी, एक थानेदार, एक सिपाही आया, उसने कहा ओए ये लाइन कैसी है, उसने कहा एक फलां बुजुर्ग है वो घास बेचते हैं, हम उनकी घास खरीदने के लिए लाइन लगाते हैं। इतने में वो बुजुर्ग भी आ गए, घास उठाए, रखा गट्ठर, और उसने वो गट्ठर, सिपाही था ना, एक नशा होता है कि जिसकी दुकान में जाके घुस जाए, उसने वो घास उठाई और चल पड़ा। बुजुर्ग ने फरमाया भाई एक तो लाइन लगी हुई है वाओ, और पैसे दो। उसने जा बड़ा पैसे आया मांगने वाला, ये कहकर चल पड़ा। अपने थानेदार के लिए घास लेकर जानी थी उसको, उसके घोड़े के लिए। अब जो घास डाली घोड़े के आगे, अब घोड़ा घास न खाए, भूखा शदीद भूखा, लेकिन घोड़ा घास नहीं खा रहा। मेरे शेख, मेरे पीरो मुर्शिद हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब दांत बरकातुम लालिया हजरत ने फरमाया, अब वो थानेदार इतनी मिन्नतें सबके, भाई कहो घास करीब करे, जबरदस्ती करे, लेकिन घोड़ा घास की तरफ आए मुंह फेर ले। थानेदार ने पूछा भाई तू घास कहां से लाया है, ये खाता नहीं, इतना भूखा, घास भी अच्छी है, खाता क्यों नहीं है। उसने कहा एक बुढ़ा था, वो बुढ़े की उठाकर लाया था मैं। कहा अरे जा उस बुढ़े को बुलाकर ला, ये तो उसकी करामत मालूम होती है। मेरे मुर्शिद फरमाते कि वो बूढ़े को लेकर आया, उसने जाकर मिन्नत की कि भाई घोड़ा घास नहीं खाता। उसने कहा तुझे कहा था मेरा पैसा तो दे दे। 6 पैसे लेते थे वो, 2 पैसे अपनी जरूरत घर वालों की, 2 पैसे अपनी गरीब बेवा फूफी, और 2 पैसे से उन अल्लाह वालों की दावत करते थे वो बूढ़ा। अब उसने आए, थानेदार ने बुलाया, दिखा, कहा कितने पैसे। उसने कहा लो ये 10 पैसे दिए। कहा नहीं मुझे ये नहीं चाहिए, मुझे मेरे 6 पैसे चाहिए, बस मैं 6 आने की घास बेचता हूं, इससे ज्यादा 10 आने दे रहा था नहीं लिए। कहा मुझे 6 आने चाहिए, 6 आने लेके जेब में घोड़े के कान में फरमाया उन बूढ़े ने, बेटा मुझे मेरे पैसे मिल गए, घास खा ले। तो घोड़े ने घास खाना शुरू कर दी। मेरे मुर्शिद फरमाते हैं तुम अल्लाह के बनकर तो देखो, तुम अल्लाह के बनकर तो देखे, अल्लाह ताला मखलूक को तुम्हारा बना देंगे। तुम बनकर तो देखो अल्लाह के, अल्लाह वालों से अल्लाह ताला की मोहब्बत तो सीखो, फिर देखो क्या होता है। तो मैं सुना था हजरत मौलाना मुजफ्फर हुसैन साहब कांदेलवी रहमतुल्लाह अलैह, तो वो थानेदार ने उस सिपाही को ताकीद की दे कि दूध लेकर आना, खबरदार कुछ गड़बड़ मत करना। तो गया दूध, पैसे दिए, दूध लेकर आ रहा था, रास्ते में थैली फट गई, वो दूध गिर गया। वो वापस गया, उसने कहा भाई ये क्या बात है, तुम्हारा दूध गिर गया। उसने कहा मेरा क्या कसूर है, नालायक पूछता है तेरा क्या कसूर है, चल दूध दे। अब उसने और जबरदस्ती दूध ले लिया। अब दूध लेकर गया, खीर तैयार हुई, मौलाना मुजफ्फर उस, अब वो जो थानेदार जो मुरीद हजरत का, वो दुआ कर रहा है या अल्लाह मेरी इज्जत रख लेना, शेख के सामने दलील ना होना पड़े। हजरत ने खाना खाया, कुछ नहीं, शुक्र अदा किया। अब खीर सामने रखी, बस हजरत ने एक लुकमा लिया, लुकमा लेते ही सारी उल्टी बाहर, सारा माल खाना भी बाहर। अब तो थानेदार उछलने लगा, कूदने लगा, हजरत माफ कर दे, वल्लाह मैंने पैसे दिए हैं, खुदा की कसम मैंने अपने हलाल पैसे से, अपनी मुलाजमत की जो पैसे हलाल पैसे से ये लिया है सब कुछ। अब मौला कराए नहीं, कुछ जरूर बात है। सिपाही को बुलाया, जालिम बता क्या हरकत है, सच सच बता। उसने कहा नहीं सब ठीक है। थानेदार ने कहा लगाता हूं तुझे छोटा, बता क्या बात है। उसने कहा कि क्या बात यह कि दूध लेकर आ रहा था, गिर गया, तो मैं जाके दूसरा दूध ले आया। बस हजरत फरमाया देखो एक जालिम, इसने जुल्म किया कि दूध इसकी गलती से गिरा और जुल्म से उसने दूध और ले लिया, तो ये जुल्म था, लगा ये माल कैसे हलाल हो सकता था, ऐसे दर्जे के हाल। लेकिन इतने बड़े मुत्तकी आदमी, लेकिन आलम क्या था वो सुनाना था असल में। पहले तो हजरत का मकाम देखिए कि क्या मकाम है। एक दफा हजरत अपने वतन जा रहे थे कांधेला, रास्ते में एक सिराय में एक जगह ठहरे, होटल जैसे होते थे, वहीं पर एक हिंदू भी था अपने बेटे के साथ, और वो हिंदू बनिया का जो बेटा, हाथ में जंजीरें, कड़े हाथ में सोने के और गले में सोने की जंजीरें। दादा मसला यही है कि मर्द के लिए सोना पहनना हराम है, चाहे अंगूठी भी हो, चाहे सोने की जंजीर हो, मर्द के लिए हराम है। उसके लिए तो चांदी की अंगूठी पहनना भी हराम है मर्द के लिए, इल्ला ये के 4.5 माशे से कम हो, 4.5 माशा भी ना हो, उससे भी कम हो, तब उसके लिए इजाजत है कि वो पहन सकता है। लेकिन आप बड़े बड़े उलमा और अल्लाह को देखें, अंगूठियां नहीं पहनते वो। लेकिन बहरहाल इजाजत जो शरीयत ने दी वो इजाजत है कि वो चांदी की अंगूठी जो 4.5 माशे से कम हो, उस अंगूठी को वो पहन सकता है, इजाजत इजाजत है। लेकिन सोना पहनना हराम है। ये नहीं जी ससुराल वालों ने दे दिया या फुलाने दे दिया, अब पता चला सोने की चेने चढ़ाए हुए, फिर गरेबान खोलकर भी घूम रहे, हराम हराम है। या बाजे लोग एक छल्ला भी पहनते हैं, कहते हैं ये बवासीर का छल्ला है, असीर का तो अच्छा इलाज वो उस आशिक के पास है। एक आशिक नया नया शादीशुदा जोड़ा था, वो हनीमून मनाने जा रहे थे ट्रेन में, ट्रेन के डब्बे में बैठे हुए थे, तो नई नई जमाने की मस्तियां नई नई होती है। लड़की ने कहा अल्लाह मुझे यहां मच्छर ने काट लिया, उसने वहां उसका चुम्मा ले लिया। फिर उसने कहा यहां मुझे मक्खी सता रही है, उसने यहां भी चुम्मा ले लिया। अब वो बुढ़ा ही एक बुढ़ा बैठा हुआ था वहां पर, वो ये हरकतें देख रहा था। उसने कहा बेटा बवासीर का भी इलाज करते हो, क्या अच्छा इलाज है भाई। अब ये जो उसके नाम पर ये पीतल वीतल की अंगूठियां पहनना, जरा उलमा से पूछे भी तो जाए सही मसला जाकर। भाई अगर छल्ला है, सवाल पैदा होता है कि छल्ला है कि जिससे हमारी बवासीर अच्छी हो जाएगी, तो छल्ला तो अंगूठी में पहनता है, उंगली में पहनता है, कहीं और लगाए ना जहां सुराख मजबूत हो जाए, उसको बंद करवाए। तरल वो हिंदू जो था, वो लड़का सोने के कड़े और सोने की चेन सोने में लदा हुआ, हजरत सुबह सुबह उठे, सफर पर जाना था, تہجد کا وقت، حضرت اپنے سفر پر چل پڑے پیدل. صبح بنیے کی آنکھ کھلی تو دیکھا لڑکے کے ہاتھ سے سب سونا ہونا غائب. وہ جو اس نے پوچھا بھائی کون یہاں سے گیا، پتا چلا ایک آدمی یہاں سے گیا ہے. بس وہ بنیا بھاگا پیچھے تو دیکھا حضرت مولانا مظفر حسین صاحب کاندھیلوی رحمت اللہ علیہ تشریف لے جا رہے ہیں. وہ جا کر پیچھے ایک تھپڑ لگایا اس نے گدی پر. حضرت پوچھا کیا بات ہے بھائی، اس نے کہا اچھا چور کہیں کہ میرے سارا بیٹے کا مال چرا لیا. اور کہتا ہے کیا بات ہے اتنے بڑے عالم؟ تو فرمایا کہ بھائی میں چور نہیں ہوں. اچھا چل تجھے تھانے لے کر جاؤں گا. راستے میں قریب جو تھا ایک علاقہ ہے جھنجھانا، اس کا تھانہ قریب تھا. حضرت نے اس سے فرمایا اچھا تھانے لے جانا چاہتے ہو لیکن جھنجھانے کے تھانے میں مت لے کر جانا، کسی اور تھانے چلتے ہیں. اور مقصد کیا تھا حضرت کا؟ مقصد یہ تھا کہ جو جھنجھانے کا تھانے دار تھا وہ حضرت کا مرید تھا. حضرت کو معلوم تھا یہ مرید ہے، یہ تو ہندو کو چھوڑے گا نہیں، اللہ والے دیکھو. چاہتے تھے کہ چلو بھائی تھانے لے جائے، انصاف مل جائے اس کو. فرمایا کہ وہاں مت لے کے جا. اور وہ یہ سمجھا کہ اچھا یہاں اس کا کوئی چکر ہوگا، وہ اس کو چور پکڑیں گے تو یہ نہیں لے. وہ کہا نہیں وہیں لے کر جاؤں گا. حضرت سمجھا رہے وہاں مت لے کر جاؤ. وہ کہہ رہے نہیں وہیں لے کر جاؤں گا. حضرت کا اخلاص تھا. وہ ظالم اپنے نشے میں اخلاص کو سمجھ نہ سکا. اب تھانے لے کر چلا، خاموش ہو گئے. اب وہاں گئے، اب جو تھانے دار نے دور سے دیکھا، وہ تھانے میں اسی وقت ڈیوٹی پر آیا تھا، اس نے دیکھا صبح صبح کہ میرے پیر صاحب آ رہے ہیں اور ایک ہندو بنیا ان کو بڑی بدتمیزی کے ساتھ، ان کے ساتھ رویہ کے ساتھ حضرت نے دیکھا سلوٹ مارا تھانے دار نے، حضرت جی کیسے تشریف لائے. اب جو ہندو نے دیکھا یہ منظر، او ہو وہ تو فوراً مولانا کے پاؤں پڑ گیا. اے مولوی جی مجھے معاف کر دو، پاؤں پیر پہ گر گیا مجھے معاف کر دو. فرمایا کہ گھبراؤ مت، کوئی ایسی بات نہیں ہے، تمہیں کچھ نہیں ہوگا. آج ہم لوگوں کو دیکھ لے، ہے نا، پہلے اکیلے جب کسی کے ساتھ لڑائی ہوتی ہے نا فوراً وہاں سے بھاگتے ہیں. جب دو آدمی اپنے خاندان علاقے کے نظر آ جاتے ہیں اب بتاؤ تیری، ہے نا، کہ یہ اب آیا ہمارا یہ مسلمان آپس میں یہ عالم ہے کہ ذرا وہ کچھ بولا تو پہلے تو بلی بن کر بیٹھ گئے، اپنے علاقے کے دو آدمی نظر آ گئے. اس نے کہا اب بتاؤں گا میں، آستین چڑھا کر اللہ والوں کو دیکھیے. مولانا مظفر حسین صاحب فرمایا کہ گھبراؤ مت، تمہیں کچھ نہیں ہوگا، یہ تھانے دار تمہیں کچھ نہیں کہے گا. اور ہم ہوتے تو کیا حال کرتے، کہ پہلے تو اس کی شلوار ہوتا الٹا کر کے کھوٹا ٹھوک پہلے، پھر باقی باتیں بعد میں ہوں گی. یہ اللہ والوں کا اخلاص ہے، ایسے ہی تھوڑی بندہ اللہ والا بنتا ہے، وہ اخلاقی بلندیاں ہوتی ہیں میرے دوستوں. اب اس کے بعد حضرت فرمایا کہ پوچھا کیا بات ہے، فرمایا کچھ نہیں ہے، اس بیچارے کو تھوڑی سی غلط فہمی ہو گئی ہے. اس نے تھانے دار نے کہا تو ان کو جانتا نہیں ہے، کتنے بڑے عالم کتنے بڑے اللہ والے ہیں یہ. وہ ہاتھ جوڑنے کا کہ معاف کر دو مولوی جی، مجھ کو معلوم نہیں تھا، مجھ سے غلطی ہو گئی. حضرت فرمایا گھبراؤ مت. کہا یہ تھانے دار؟ کہا کچھ نہیں. تھانے دار سے فرمایا کہ دیکھو میں تم کو حکم دیتا ہوں کہ یہ میرا مہمان ہے، اس کو عزت کے ساتھ، سپاہی کے ساتھ، خیریت کے ساتھ اس کو پہنچا کراؤ. دیکھا اپنے ساتھ، یہ اللہ والوں کے اخلاق. پھر اس کے بعد فرمایا، میرے مرشد فرماتے ہیں ساری زندگی یہ عالم تھا جب کوئی ہاتھ چومے، کوئی پیر دبائے، کوئی جوتی اٹھائے، فرماتے تھے کہ ارے تم لوگ تم لوگوں نے مجھے نہیں پہچانا. مجھے پہچانا تو اس شخص نے تھا، وہ تھا جس نے مجھے تھپڑ لگایا تھا گدی پر. ایسے اپنے نفس کا علاج کرتے تھے. میں تم نے مجھے کیا پہچانا ہے، پہچانا تو مجھے اس شخص نے تھا کہ جس نے میری گدی پر تھپڑ لگایا تھا. ساری زندگی اپنا اسی طرح علاج فرماتے تھے. جب نفس کے اندر کوئی بات آتی فرماتے تھے کہ ہاں ارے تجھے یہ لوگ کہاں پہچانتے ہیں، تیری جو ظاہر کو دیکھتے ہیں، حقیقت تو تیری اس شخص پر آشکارا ہوئی تھی. تو یہ ہے میرے دوستوں وہ چیز، یہ ہے تقویٰ اور یہ درد دل ہے کہ انسان کے اندر عاجزی اور تواضع پیدا ہوتی ہے، اکڑتا نہیں ہے. لہذا علامت ہے میرے مرشد فرماتے ہیں جس کو اللہ تعالیٰ اپنی محبت عطا فرماتے ہیں اس کے اندر عاجزی اور تواضع پیدا ہو جاتی ہے. پھر حضرت نے سمجھایا، فرمایا کہ دیکھو جو شاخ ہوتی ہے، جس شاخ میں پھل نہیں ہوتا وہ شاخ اکڑ کے کھڑی رہتی ہے ایسے، اور جس شاخ میں پھل آ جاتا ہے وہ جھک جاتی ہے. اب ایک ہاتھ بڑھا کر اس کو توڑ سکتے ہیں. فرمایا کہ اسی طرح سے جس کو اللہ تعالیٰ اپنی محبت اور تعلق، صحبت اہل اللہ کی برکت سے جس کو اللہ تعالیٰ اپنی محبت اور تعلق عطا فرماتا ہے، اس کے اندر ابھی عاجزی اور تواضع پیدا ہو جاتی ہے. अल्लाह ताला अपने करम से हमारी जानों को अपनी मोहब्बत, अपना कुर्ब और ताल्लुक नसीब फरमाए। मेरे दोस्तों, ये चीजें याद रखना, इबादतों से नहीं मिलती है, ये चीजें इबादत से या सिर्फ किताबें पढ़ने से नहीं मिलती। करीब जलते हुए दिल के अपना दिल कर दे, ये आग लगती नहीं है, लगाई जाती है। न किताबों से, न वाजों से, नजर से पैदा, न किताबों से, न वाजों से, नजर से पैदा, दीन होता है बुजुर्गों की नजर से पैदा। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وصحابه وبارك وسلم। اے کریم مالک, اپنے کرم سے ہمارے خطاؤں کو معاف فرما دیجیے۔ یا اللہ, ہم سب کو اپنی فرما برداری کی توفیق عطا فرما دیجیے۔ یا اللہ, ہمیں جو علم حاصل ہے, آپ نے اپنے کرم سے جو علم عطا فرمایا, یا اللہ, جیسے داڑھی رکھنے کا علم ہے, نماز کا, روزے کا, دین کے دوسرے مسائل جو ہم جانتے ہیں, ان پر عمل کی توفیق عطا فرما دیجیے۔ اے کریم مالک, اس پر عمل میں جو کمی اور رکاوٹ ہے, اپنی محبت عطا فرما کر اس کمی اور رکاوٹ کو دور فرما دیجیے۔ ہم سب کو اپنا تعلق خاص عطا فرما, اپنا قرب خاص عطا فرما, اپنی رضا اور خوشی کے اعمال عطا فرما, اور اپنی ناراضگی کے اعمال سے اے کریم مالک ہم سب کو بچا لیجیے۔ تقوی کی حیات عطا فرما, اپنے دوستوں کی حیات عطا فرما, عبادت کا ذوق و شوق نصیب فرما, ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیجئے۔ اے کریم مالک, ہماری جانوں کو جذب فرما کر اپنا پیار عطا فرما, اور یا اللہ, ہماری جانوں کو اپنی ذات پاک سے ایسا چپکا کہ یا اللہ, بادشاہت کا عالم ہمیں آپ سے جدا نہ کر سکے, مال و دولت, وزارت, حسینوں کا عالم, رومانٹک دنیا کا عالم ہمیں آپ سے جدا نہ کر سکے۔ ہم آپ کے ہیں اور آپ کے بن کر رہے ہیں, آپ کی محبت آپ کے پیاروں سے سیکھنے کی توفیق عطا فرما, اور شریعت و سنت کے مطابق زندگی گزارنے کی توفیق عطا فرما دیجیے۔ ہمارا ظاہر, ہمارا باطن اپنے پیار کے قابل بنا دیجیے, ہماری صورت, ہماری سجد اپنے پیار کے قابل بنا دیجیے۔ تقوی کی حیات عطا فرما, شیا اللہ عافیت عطا فرما, ہر شر غم فتنے سے مصیبت سے بچا دیجیے, حلال روزگار عافیت اور فراوانی کے ساتھ عطا فرما, اور اس حلال مال کو اپنی رضا اور خوشی میں خرچ کرنے کی توفیق عطا فرما, اور ناراضگی والی جگہوں سے, حرام رسومات سے اپنی نام و نمود اور نمائش کے لیے اس مال کو خرچ کرنے سے محفوظ فرما دیجیے۔ ہم سب کو سلامتی مال, سلامتی اعضا کے ساتھ دنیا میں رکھ